नेपाल दर्पणमा साथी जानुका दुवाडीसँगै अर्जुन पोखरेलको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
काठमाडौँमा हैजाले महामारीको रूप लिने जोखिम, जारसहित धेरै ठाउँको पानी दूषित रहेको पाइयो। रोकथामका लागि सरकारले गरिरहेको पहलमा साथ दिन नागरिकसँग आग्रह।
जनताबाट पनि हाम्रो अनुरोध के छ भने पानी उमालेर खाइदिनु पर्यो, नभए के भन्छ क्लोरिन अथवा के भन्छ पिउ छालेर खाइदिनु पर्यो, व्यक्तिगत सरसफाइमा ध्यान दिइदिनु पर्यो।
विद्युतीय गाडीको नाममा कारको मात्रै चर्चा भएको सरकारवालाको गुनासो, सार्वजनिक यातायातमा ठूला बिजुली गाडी चलाउने पहल गर्न सरकारसँग माग।
दाङका युवाहरू व्यावसायिक च्याउ खेतीमा आकर्षित, थोरै लगानीमा मनग्गे आमदानी, बजारको समस्या नहुँदा युवाहरू दङ्ग।
जति उत्पादन भए पनि खपत पूर्णरूपमा हुन्छ, त्यसको लागि केही अप्ठ्यारो छैन।
चीनको बढ्दो प्रभाव रोक्न भन्दै G7 देशहरूको नयाँ योजना सार्वजनिक, विकासशील देशमा 600 अर्ब डलर खर्च गर्ने।
र क्यानाडामा एक दिवसीय श्रृङ्खला खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई, न्यूजील्याण्डसँगको टेस्ट श्रृङ्खला इङ्ल्याण्डद्वारा व्हाइट वास।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
वैदेशिक रोजगारमा जाने व्यक्ति ठगिएमा वा शोषणमा परेमा वैदेशिक रोजगार विभागमा वा आफ्नो जिल्लाको जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगार ठगी गर्ने व्यक्तिलाई 3 वर्षदेखि 7 वर्षसम्म कैद र 3 लाखदेखि 5 लाख रुपियाँसम्म जरिवाना सजाय हुन्छ।
वैदेशिक रोजगारमा ठगिएको व्यक्तिले बुझाएको रकम र त्यसमा थप 50% हर्जना सहितको रकम पीडकबाट फिर्ता पाउँछन्।
वैदेशिक रोजगार ठगीको विषयमा जहिले पनि उजुरी लाग्दछ, क्षतिपूर्तिसँग सम्बन्धित उजुरी 1 वर्षभित्रमा दिनुपर्दछ। वैदेशिक रोजगारमा जाँदा लाग्ने खर्च मेन पावरमा बुझाई भरपाई लिएमा न्याय पाउन सजिलो हुन्छ।
वैदेशिक रोजगारीको सिलसिलामा ठगिएमा वा उद्धार गर्नु परेमा वा बेचबिखनमा परेमा वा तलब नपाएका कारण कानूनी सल्लाह र निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23973 सम्पर्क गर्न सकिनेछ।
आइरिक्सको सहयोगमा मानव अधिकारका लागि जनमञ्च पिपुल फोरम काठमाडौँ नेपाल।
राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिको अत्यन्त जरुरी सूचना।
राष्ट्रपति चुरे तराई मध्य संरक्षण विकास समितिले 2079 अषाढ महिनालाई वृक्षारोपण अभियान महिनाका रूपमा मनाउने निर्णय गरेको छ। तसर्थ चुरे क्षेत्रमा रहेका खाली जग्गा, नदी उकास क्षेत्र, क्षतिग्रस्त भूमि, सरकारी कार्यालय र विद्यालयको प्राङ्गण, निजी जग्गामा बहुउपयोगी गुण भएका डाले घाँस, फलफूल र सौन्दर्यीकरण बढाउने प्रजातिका बिरुवाहरू वृक्षारोपण गरी हरियाली प्रवर्धन, जैविक विविधताको संरक्षण, भूक्षय नियन्त्रण र पानीको पुनर्भरण गर्ने तथा जलवायु अनुकूलन क्षमतामा वृद्धि गरी हरित अर्थतन्त्रमा टेवा पुर्याउने कार्यमा योगदान पुर्याउनका लागि नेपाल सरकार, प्रादेशिक सरकार, स्थानीय तह, निजी क्षेत्र, सामुदायिक वन उपभोक्ता समूह, साझेदारी वन उपभोक्ता समूह र गैर सरकारी संघ संस्था एवं नागरिक समाजमा यस समिति हार्दिक अनुरोध गर्दछ।
राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति, खुमलचार, ललितपुर।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। नेपालले अमेरिकालाई स्टेट पार्टनरशिप प्रोग्राम एसपीपीमा आबद्ध नहुने जानकारी सहितको पत्र पठाएको छ। आजको राष्ट्रिय सभाको बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले एसपीपीमा आबद्ध नहुने भनी मन्त्री परिषदले गरेको निर्णय परराष्ट्र मन्त्रालय मार्फत अमेरिकी सरकारलाई पठाइएको जानकारी दिनुभयो। अमेरिकी सेना र नेपाली सेनाको बीचमा सहयोग आदान प्रदानको सन्दर्भमा स्टेट पार्टनरशिप प्रोग्राम अब के हुन्छ भनेर गम्भीरतापूर्वक छलफल र बहस भएपछि मन्त्री परिषदले नै अगाडि बढाइने छैन भन्ने निर्णय गरेको र त्यो निर्णय परराष्ट्र मन्त्रालय मार्फत अमेरिकालाई पठाइएको खानले बताउनुभयो। यही असार 6 गतेको मन्त्री परिषदको बैठकले एसपीपीमा सहभागी नहुने निर्णय गरेको थियो। एसपीपीसँगै जोडिएर आएको प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणबारे भने सरकारले केही जानकारी दिएको छैन। यसैबीच अर्थमन्त्री जनार्दन शर्माले देश र नागरिकको पक्षमा आउँदो आर्थिक वर्षको बजेट ल्याएकै कारण विपक्षीलाई अनैतिक लाग्दैमा आफूले राजीनामा दिने अडान लिनुभएको छ। राष्ट्रिय सभामा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले करका दर परिवर्तन भएको विषयमा आफू र सरकार जवाफदेही र जिम्मेवार समेत रहेको तर कसैले माग्दैमा राजीनामा नदिने बताउनुभयो।
के अर्थमन्त्रीले बजेट नल्याएर अर्थमन्त्रीले करको दर रेटलाई घटबड नगरेर अरू के गर्नु पर्थ्यो त अन्त अर्थमन्त्रीको यो अधिकार क्षेत्रभित्रको कुरा हो यसलाई कथा बुनेर अर्कातिर लग्ने भन्दा पनि मैले यो बजेट कार्यान्वयन हुँदै जाँदा भोलि यो देशको अधिकरणमा आउने परिवर्तन उत्पादनमा आउने परिवर्तन प्रतिस्थापनमा आउने परिवर्तनले सबै कुरालाई पुष्टि गर्नेछन्।
यसैबीच ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले नेपालले अहिले दैनिक 10-12 करोड़ रूपियाँ बराबरको बिजुली भारतमा बेचिरहेको बताउनु भएको छ। राष्ट्रिय सभामा सांसदले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री भूषालले नेपालमा खपत भएर बढ़ी भएको 364 मेगावाटसम्मको बिजुली भारतीय प्रतिस्पर्धी बजारमा बिक्री भइरहेको जानकारी दिनुभयो। सुखायामा भारतबाट केही बिजुली आयात भए पनि वर्षा लागेसँगै दैनिक 12 करोड़ रूपियाँसम्मको बिजुली निर्यात भएको मन्त्री भूषालको भनाइ छ। उहाँका अनुसार भारतबाट नेपालले औसतमा 9.07 रूपियाँ प्रति युनिट बिजुली किनेकोमा औसतमा 11.38 रूपियाँ प्रति युनिटमा बिक्री गरेको छ। यस्तै उहाँले आउँदो आर्थिक वर्षमा 20 अर्ब रूपियाँको बिजुली निर्यात हुने र 5 वर्षपछि हरेक वर्ष 70 अर्ब नेपाली रूपियाँ भन्दा धेरैको विद्युत निर्यात गर्न सकिने सम्भावना रहेको पनि बताउनुभयो।
नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। हिजो नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्री हेरफेर भएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीलाई शपथ ग्रहण गराउनु भएको हो। एकीकृत समाजवादी पार्टीबाट जीवनराम श्रेष्ठ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री, मेटमणि चौधरी शहरी विकास मन्त्री, शेरबहादुर कुंवर श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री र हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त हुनुभएको छ। यसैबीच नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले शोधानन्तर घाटाको स्थिति आउनुमा केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकार मुख्य जिम्मेवार रहेको आरोप लगाउनु भएको छ। आज नरबहादुर कर्मचारी स्मृति प्रतिष्ठानले ललितपुरमा गरेको विचार गोष्ठीमा अध्यक्ष प्रचण्डले वर्तमान शोधानन्तर घाटाको स्थितिको जिम्मेवार केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन अर्थमन्त्री युवराज खतिवडा भएको बताउनु भएको हो। यस्तै नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली काँग्रेसलाई समाजवादको यात्रातर्फ आउन आग्रह गर्नुभयो। तर नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कम्युनिष्ट पार्टीभित्र विकृति भइरहेको भन्दै यस्तै हिसाबले समाजवादमा पुग्न नसकिने बताउनुभयो। कार्यक्रममा नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली काँग्रेससँग गठबन्धनको यात्रा गरेर कम्युनिष्ट पार्टीहरूले समाजवादको संकल्प गर्न नमिल्ने बताउनुभयो।
केही दिन यता काठमाडौँ उपत्यकामा हैजाको जोखिम बढ़ेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार आजसम्ममा उपत्यकामा 12 व्यक्तिमा हैजा संक्रमण पुष्टि भएको छ। तीमध्ये 8 उपचारपछि घर फर्किसकेका छन् भने 4 उपचार भइरहेको छ। त्यसमध्ये बागबजारमा देखिएको हैजाका बिरामीको अवस्था भने गम्भीर रहेको छ। विभिन्न ठाउँमा बिरामी भेटिनुले हैजा महामारीकै रूपमा फैलन सक्ने केही पूर्व संकेत देखिसकेको जनस्वास्थ्यविदहरूले बताएका छन्। सबै पक्षले सरकारले तत्काल हैजालाई महामारीका रूपमा फैलन नदिनका लागि पहल गर्नुपर्ने आवाज उठिरहेकै बेला स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दास भने हैजाबाट बच्न आम नागरिक नै सजग रहनुपर्ने बताउनुहुन्छ। आज सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उहाँले हैजाबाट बच्न आम नागरिक र सरकारवाला निकायहरू सजग रहनुपर्ने आवश्यकता रहेको बताउनु भएको हो।
र जनताबाट पनि हाम्रो अनुरोध के छ भने पानी उमालेर खाइदिनु पर्यो, नभए के हुन्छ क्लोरिन अथवा के हुन्छ पिउस हालेर खाइदिनु पर्यो, व्यक्तिगत सरसफाइमा ध्यान दिइदिनु पर्यो र अलिकति पनि लक्षण हुने बित्तिकै के हुन्छ स्वास्थ्य संस्थामा जानु पर्यो। किनभने मैले भनेको छु कि 20% चाहिँ देखिन्छ, 80% चाहिँ लक्षणै नभएको हुन्छ उसको। त्यही कारणले अलिकति हल्का माइल्ड अथवा के हुन्छ नो सिम्टम भन्छौँ हामीले, अलिकति हल्का सिम्टम त नभएको पनि हुनसक्छ, त्यहाँदेखि थोरै हुने बित्तिकै संस्थामा जानु पर्यो।
उहाँले अहिलेसम्म ललितपुरको सानेपा र काठमाडौँको बागबजार दिल्ली बजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको बताउनुभयो। जसमध्ये बागबजारको खानेपानी निकै प्रदूषित रहेको छ। यस्तै सानेपामा परीक्षणका क्रममा 62% खानेपानी प्रदूषित भेटिएको छ भने बुढा नीलकण्ठ नगरपालिकाको पानीको परीक्षणमा 72% प्रदूषित पाइएको छ भने जारको पानी समेत 15% प्रदूषित भेटिएको छ।
सरकारवालाहरूले नेपालमा सार्वजनिक यातायातमा विद्युतीय गाडीलाई सरकारले महत्व नदिएको गुनासो गरेका छन्। नेपाल वातावरण पत्रकार समूहले गरेको अन्तर्क्रिया कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा सरकारवालाले सरकारले विद्युतीय गाडी भनेर निजी कार लक्षित नीति बनाउने तथा छुट दिने काम गरेको भन्दै सार्वजनिक यातायातमा पनि विद्युतीय गाडीको प्रयोग बढाउन आग्रह गरेका हुन्। शहरी यातायात विज्ञ प्रशान्त खनालले नेपालमा हुने कार्बन उत्सर्जनको 36% हिस्सा यातायात रहेको र त्यसमा पनि बस र ट्रकको हिस्सा अत्याधिक रहेकोले यात्रु र सामान बोक्न ठूला विद्युतीय गाडीको आयात र प्रयोग बढाउने नीति बनाउनुपर्ने बताउनुभयो। सरकारले सन् 2025 अर्थात आउँदो 3 वर्षभित्र नेपालमा विद्युतीय गाडीको हिस्सा 25% पुर्याउने भने पनि अहिलेको गतिले लक्ष्य हासिल नहुने उहाँको भनाइ छ। बस ट्रक र पिकअप भ्यान जस्ता पेट्रोल र डिजलबाट चल्ने गाडीलाई विद्युतीय गाडीले विस्थापित गर्न सके मात्रै पेट्रोल र डिजलको आयात घट्ने, बिजुलीको प्रयोग र वायु प्रदूषण कम गर्न सकिने शहरी यातायात विज्ञ खनालको भनाइ छ। 100 किलोमिटर विद्युतीय रेल बनाउने, 3 प्रदेशले सार्वजनिक रूपमा विद्युतीय गाडी चलाउने, विद्युतीय सामानको प्रयोग बढाउने लगायतका योजना कार्यान्वयन गर्नुको साटो सरकारले उल्टै पेट्रोलियम पाइपलाइनमा लगानी गरिरहेकोले शंका उत्पन्न भएको पनि उहाँले बताउनुभयो। अब बाध्यात्मक व्यवस्था गरेरै भए पनि सार्वजनिक यातायातमा विद्युतीय गाडीको प्रयोग बढाउनु पर्नेमा खनालको जोड़ छ। कार्यक्रममा वातावरणविद भूषण तुलाधरले बिजुलीको प्रयोग गरेर देश विकास गर्दै नागरिकलाई सजिलो बनाइदिनुपर्ने बताउनुभयो। यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उपसचिव शंकर प्रसाद धामीले सरकारले विद्युतीय गाडीको प्रयोग बढाउन विभिन्न नीति ल्याएको र अब पेट्रोल डिजल गाडीको कर र नवीकरण शुल्क थप गरेरै भए पनि विद्युतीय गाडीको प्रवर्धन गर्नुपर्ने बताउनुभयो। नेपाल विद्युतीय सवारी परिवहन संघका अध्यक्ष शंकर प्रसाद पोखरेलले नेपालमा 25 वर्ष अघिदेखि सफा टेम्पो मार्फत सार्वजनिक यातायातमा विद्युतीय गाडीको प्रयोग हुँदै आए पनि कसैले ध्यान नदिएको र अहिले कारलाई मात्रै विद्युतीय गाडीको रूपमा बुझ्ने गलत अभ्यास चलिरहेको बताउनुभयो। 25 वर्ष अघि 750 सफा टेम्पो रहेकोमा अहिले 550 मात्रै सञ्चालनमा रहेको र दैनिक 1,50,000 जना यात्रु ओसार्ने गरेको जानकारी दिँदै पोखरेलले सरकारले सार्वजनिक यातायातको रूपमा चल्ने विद्युतीय गाडीलाई प्रवर्धन गर्नुपर्नेमा जोड़ दिनुभयो। उहाँले चालू आर्थिक वर्षको 11 महिनामा 2,70,000,000,000 रूपियाँको इन्धन आयात भएको र यो वर्ष 3,00,000,000,000 रूपियाँको इन्धन आयात हुने सम्भावना रहेको विवरण प्रस्तुत गर्दै सरकारले बेलैमा ध्यान नदिएमा इन्धन आयातको परिमाण अझै डरलाग्दो हुने चेतावनी दिनुभयो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
काम गर्नका लागि विदेश जाने वा विदामा आएर फर्किँदा लिनुपर्ने श्रम स्वीकृति सम्बन्धी जरुरी जानकारी।
नेपाल सरकार वैदेशिक रोजगार कार्यालय तहाँचल तथा प्रादेशिक श्रम तथा रोजगार कार्यालयहरूले दिँदै आएको श्रम स्वीकृति अब अनलाइनबाट मात्र लिन सकिन्छ।
श्रम स्वीकृति लिन feims.dofe.gov.np मा गएर लगइन गरेर आवश्यक कागजात अपलोड गरी आवेदन पेश गर्नुपर्छ।
अनलाइन सिस्टममा जसको पहिला आवेदन पेश भएको छ उसैको पहिले पालो आउँछ।
यसअघि हुँदै आएको वैधानिकीकरणको प्रावधान हटेको छ। अब वैधानिकीकरणको सट्टा व्यक्तिले अनलाइन मार्फत नयाँ श्रम स्वीकृति लिए जस्तै अभिमुखीकरण तालिम, स्वास्थ्य परीक्षण, कल्याणकारी कोषमा रकम जम्मा र बिमा गरी श्रम स्वीकृति लिनुपर्छ।
सबै प्रक्रिया अनलाइन मार्फत हुने भएकाले श्रम स्वीकृति लिँदा पहिले बायोमेट्रिक नगरेकाहरू बाहेक अन्य कुनै पनि कामका लागि श्रम कार्यालयहरूमा जानु पर्दैन।
विस्तृत जानकारी dofe.gov.np मा गएर वा वैदेशिक रोजगार विभागको हटलाइन नम्बर 98513 34108 मा फोन गरेर लिन सकिन्छ।
सार्वजनिक हितका लागि सुरक्षित आप्रवासन सामीद्वारा जारी सन्देश। सामी नेपाल सरकार र स्विस सरकार बीचको द्विपक्षीय परियोजना हो। यो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्थानीय सरकारहरूको नेतृत्वमा सञ्चालित छ। परियोजनालाई स्विस सरकार विकास सहयोगको तर्फबाट हेल्भेटास नेपालले प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ।
राखेको
रकम दोब्बर हुन्छ अनि एक दुई भएन त
अनि बिचमै पैसा चाहियो भने के गर्ने थाहा छ त
किन थाहा नहुनु आफूलाई चाहिएको बेलामा निक्षेपको 90% सम्म कर्जा लिन पाइन्छ साथै निशुल्क क्रेडिट कार्ड पनि लिन सकिन्छ
ओहो, यो त सबैलाई सुनाउनु पर्ने कुरा पो हो त। म पनि विदेशमा कम ब्याज दरमा निक्षेप राख्ने छोरीलाई आजै सानीमा डबल धमाकामा पैसा राखी यो मौका नगुमाउनु भनिहाल्छु ल।
अनि दाइ, छर छिमेकीहरू चाहिँ यो मौकाबाट छुट्लान् नि।
त्यो त म भनिहाल्छु नि।
आजै खोलौ कम निष्क्रिय कर्जा भएको सानीमा बैंकमा डबल धमाका मुद्दती खाता। मुद्दतीमा 100% प्रतिफलका साथै बचत खातामा पनि 8.03% सम्मको उच्च ब्याज दर। थप जानकारीका लागि नजिकैको शाखा वा 98-0119-0119 सम्पर्क गर्नुहोला।
सानीमा बैंक सबल अनि विश्वसनीय।
एचआईभी का बारेमा खुलेर कुरा गरौं।
सँगै बस्दा, खाँदा, पढ्दा र सँगै खेल्दा कुनै किरा वा लामखुट्टेले टोक्दा एचआईभी सर्दैन।
हात मिलाउँदा, अंकमाल गर्दा तथा चुम्बन गर्दा, एउटै चर्पी प्रयोग गर्दा र अरूको लुगा लगाउँदा एचआईभी सर्दैन।
समयमै उपचार गरेमा एचआईभी संक्रमित पनि स्वस्थ व्यक्ति सरह बाँच्न सक्छन्। त्यसैले नियमित औषधिको सेवन गरौं र स्वस्थ जीवन बाँचौं।
एचआईभी को औषधि एआरभी हरेक सरकारी अस्पतालमा निशुल्क पाइन्छ।
एचआईभी संक्रमितहरू अरू भन्दा भिन्न हैनन् भन्ने कुरा बुझौं र समान व्यवहार गरौं। एचआईभी संक्रमितहरूमाथि हुने भेदभावको अन्त्य गरौं।
नेपाल युथ फाउन्डेशन 12+, लुम्बिनी प्लस र मकवानपुर महिला समूह।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले काठमाडौँमा हैजाको महामारी फैलने जोखिम, जारको पानीसहित धेरै ठाउँको पानी दूषित रहेको पाइयो, विद्युतीय गाडीको नाममा कारको मात्रै चर्चा भएको सरोकारवालाको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
नेपाल दर्पणमा अब बाँकी प्रसंग। चालू आर्थिक वर्षको 11 महिनामा 16 अर्ब रूपियाँ भन्दा धेरैको कृषि तथा फलफूल आयात भएको पाइएको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 11 महिनामा 16 अर्ब रूपियाँ भन्दा धेरैको कृषि तथा फलफूल आयात भएको पाइएको हो। देशको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेखनीय रहे पनि अझै कुल कृषियोग्य जमीन मध्ये धेरै बाँझो छ। तर दाङमा युवाहरू व्यावसायिक च्याउ खेतीतर्फ आकर्षित भएका छन्। दाङमा उत्पादन हुने गरेको च्याउ बाँकेको कोहलपुर र कास्कीको पोखरामा समेत जाने गरेको छ। थोरै लगानीमा छिटो र मनज्ञ आमदानी हुने भएपछि च्याउ खेतीतर्फ आकर्षण बढेको हो। थप जानकारी सहित दाङबाट उज्यालो सहकर्मी हेमराज शर्माको रिपोर्ट।
यसको सुरुवात चाहिँ 2062 साल मङ्सिर 10 गते मैले सुरु गरे। यहाँ दाङमा सुरु गर्दाखेरि पहिलो कृषक भनेको म नै हो। यहाँ उत्पादन गरेको च्याउ पनि बजारभरि मैले घुमाएर बेच्दाखेरि पनि 2 किलो च्याउ नकट्ने अवस्था थियो। नै त्यति चेतना थिएन, किनभने च्याउ खानुपर्छ भन्ने हामीमा त्यति ज्ञान पनि थिएन।
घोराही उपमहानगरपालिका वडा नम्बर 18 नवलपुरका ऋषिराम चौधरी च्याउ खेती गर्दाको अनुभव सुनाउँदै, 16 वर्ष अघि 2500 रुपियाँबाट सुरु गरेको च्याउ खेती अहिले आमदानीको राम्रो स्रोत बनेको छ। च्याउ खेतीबाट घरमै बसेर राम्रो आमदानी हुन थालेपछि चौधरीले लगानी समेत बढाउँदै लैजानु भएको छ। उहाँले सालाखाला वार्षिक करिब 5 लाख रुपियाँ आमदानी गर्नुहुन्छ। अहिले च्याउको बजार पनि अभाव छैन।
बजारको लागि यहाँ एकदमै राम्रो छ, किनभने जति उत्पादन भए पनि खपत पूर्ण रूपमा हुन्छ, त्यसको लागि केही अप्ठ्यारो छैन।
ऋषिरामले जस्तै रुकुम पश्चिम बाफीकोट गाउँपालिका वडा नम्बर 8 का सिजाराम बाठा मगरले पनि घोराही 17 गैरा गाउँमा सिस्ने कृषि उत्पादन तथा अनुसन्धान प्रणाली मार्फत व्यावसायिक रूपमा च्याउ खेती गर्दै आउनु भएको छ। च्याउ दाङको बजार सहित बाँकेको कोहलपुर र पोखरा समेत माग हुने गरेको छ।
मेन त स्थानीय बजारलाई नै अब फोकस गरेर उत्पादन गर्छौँ र अलिक बढी भएको बेला हाम्रो फाटफुट कोहलपुर जान्छ, अनि बुटोल हुँदै पोखरा पनि जान्छ।
चौधरी र बाठा जस्तै धेरै युवा व्यावसायिक च्याउ खेतीमा लागेका छन्। च्याउ खेतीमा लाग्ने किसानले आमदानी सँगै अरूलाई रोजगारी पनि दिइरहेका छन्। सुरुमा लगानी जुटाउन समस्या भए पनि मेहनत गर्दै गएपछि बिस्तारै आमदानी बढ्दै गएको उनीहरूको अनुभव छ। सुगर, प्रेसर लगायतका बिरामी र मासु नखानेहरूले समेत च्याउ खाने भएका कारण पछिल्लो समय दाङमा च्याउको माग बढ्दै गएको छ। च्याउबाट राम्रो आमदानी लिन सकिने भए पनि जिल्लामा गुणस्तरीय बिउ नपाउँदा व्यवसायहरू समस्यामा परेका छन्। फेरि एकपटक कृषक ऋषिराम चौधरी।
त्यसको समस्या भनेको चाहिँ उन्नत जातको बिउको अभाव, त्यसपछि गुणस्तर बिउ नहुनु। बिउ चाहिँ प्रशस्त मात्रामा बिउ पाउँछ, बिउ पाउनुमा क्वालिटी राम्रो हुन्न, क्वालिटी राम्रो नभएपछि उत्पादन पनि त्यति राम्रो हुँदैन, त्यसपछि खाने बेला पनि त्यति केवल गुणस्तर र स्वाद पनि हुँदैन।
दाङमा कन्ने गोब्रे सीतासे प्रजातिका च्याउ उत्पादन हुने गरेको छ। व्यावसायिक खेतीमा लाग्नेहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेको बताउनुहुन्छ कृषि ज्ञान केन्द्र घोराही दाङका सूचना अधिकारी मनोज कुमार सिंह।
कार्यालयबाट च्याउको लागि सपोर्टिभ प्रोग्रामहरू पनि छ र च्याउको लागि लगभग तुलसीपुर एरियातिर यो हाम्रो दाङको धेरै ठाउँमा च्याउको चाहिँ नि कार्यक्रमहरू भइराखेको छ। अहिले चाहिँ धेरै छ अनुदानका कार्यक्रमहरू छन् यो च्याउको लागि हामी जति पनि चाहिने हाम्रो तत्पर हुन्छौँ हामी।
रिपोर्टपछि नेपाल दर्पणमा फेरि पनि खबरकै सिलसिला। दाङको नेपाल भारत सीमावर्ती क्षेत्रमा दुईजना नेपाली युवतीमाथि सामूहिक बलात्कार भएको छ। चारजना लुटपाटमा परेका छन्। किनमेलको लागि भारतको मणिपुर बजार गएका दाङ देउखुरी राजपुरका एकजना युवती र एकजना महिला भारतीय नागरिकबाट हिजो बलात्कृत भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। छजना भारततर्फ किनमेलको लागि गइरहेको बेला दुईजना बलात्कृत भएका र अन्य चारजनालाई भने भारतीय युवकले धम्क्याउँदै सामान लुटपाट गरेको प्रहरीको भनाइ छ। घटनामा संलग्न चारजनालाई पक्राउ गरेर भारतीय प्रहरीले नै अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। यसैबीच काठमाडौँको नेपालटारमा आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केशर विकले प्रहरीमा किटानी जाहेरी दिनुभएको छ। घटना लगत्तै पक्राउ परेका काभ्रे प्लाञ्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठ विरूद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिनुभएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। आजै अदालतबाट पाँच दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
थोरै बचत धेरै कायदा, बीमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बीमा संस्थान।
जीवन बीमाका लागि आजै राष्ट्रिय बीमा संस्थान रामसाहपथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282 42 44 28 242।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
हाइजेनिक टेस्टी एन्ड फ्रेस त्रिमूर्ति इन्डस्ट्रिज प्राइभेट लिमिटेड रूपन्देही बुटवलद्वारा उत्पादित करेन्ट चिकन मसला, सब्जी मसला, चाउमिन मसला, मोमो मसला, चाट मसला, गरम मसला र अन्य विभिन्न मसलाहरू। करेन्ट मसला, स्वादको झट्का।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। हिजो झण्डै 95 अंकले बढेको शेयर बजार आज भने दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 23.85 अंकले घटेर 1933.13 बिन्दुमा झरेको छ। 229 कम्पनीका 56,41,000 कित्ता शेयर 2,04,48,00,000 रूपियाँमा कारोबार भएका छन्।
पछिल्लो 24 घण्टामा थप 41 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पीसीआर र एन्टिजेन गरी 3,358 जनाको नमूना परीक्षण गर्दा 41 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। थप 20 जना निको भएका छन्। सक्रिय संक्रमितको संख्या 208 जना पुगेको छ। पछिल्लो 24 घण्टामा कोरोना संक्रमणको कारण कसैको पनि ज्यान गएको छैन। यस्तै खोप लगाएको विवरण पनि प्राप्त नभएको मन्त्रालयले जनाएको छ।
मेरो पनि भन्नु छ।
लगातारको वर्षाले बाढ़ी पहिरोको जोखिम बढ़ाएको भन्दै विज्ञान कुलले लेख्नु भएको छ। यो झरीले कतै बाढ़ी पहिरो नजाओस्, कसैले ज्यान गुमाएको सुन्न नपरोस्। लक्ष्मण बहादुर सुनार खोला नाला वार पार गर्दा ख्याल गर्नुपर्छ भन्दै लेख्नुहुन्छ। यस्तो बेला बाल बालिकाको विशेष हेरचाह गर्नुपर्छ। नानी बाबुहरू खोला नदी तथा पानी जमेको खाल्डोमा पौडी खेल्न जाने भएकाले उनीहरूको डुबेर ज्यान जाने खतरा हुन सक्छ। त्यसैले उनीहरूलाई पानी जमेको खाल्डो तथा खोलामा पौडी खेल्न हुँदैन भनेर बुझाउनुपर्छ। मन्त्रीमण्डल पुनर्गठन भएको र नयाँ मन्त्रीले शपथ लिएको खबरमा दुर्गा राई लेख्नुहुन्छ। महिना र वर्ष दिनपछि मन्त्री फेर्ने गरेपछि देशको विकास कसरी हुन्छ? यही खबरमा नेताहरूको आलोचना गर्दै विवेक आचार्यले टिप्पणी गर्नुभएको छ, अरू केही काम छैन, शपथ खाऊ, नागरिकको आशा र विश्वास र पसिना पनि खाऊ, समग्रमा मिलिजुली देशलाई रित्याऊ। नवलपुरी तिल नाम राखेका साथीको प्रतिक्रिया छ, छ महिनामा मन्त्री फेरबदल गर्ने अनि आजीवन सरकारी ढुकुटीबाट सेवा लिने, गजब के छ नेताहरूको संस्कार। संसद नै नगएर मासिक तलब लिने र संसदमा हाजिर मात्रै गर्ने प्रवृत्ति बढ़िरहेको बारे कृपाराम कमलले लेख्नु भएको छ। संसदबाट भत्ता र सुविधा लिने तर छलफलमा सहभागी नभई गायब हुने सांसदले राज्यलाई ठगेको पैसा र सुविधा फिर्ता गरेर अनुशासन कायम गर्ने कि? अनि पहिलो परीक्षा आइसक्दा समेत विद्यार्थीले पाठ्य पुस्तक नपाएको भन्दै सीता राणा भाटले लेख्नु भएको छ, शिक्षामा भइरहेको अनियमितता कसरी हटाउने होला? पहिलो परीक्षा आइसक्यो तर अझै पूरै किताब पाएको छैन। विचारका लागि तपाईलाई धन्यवाद।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथी दीपा तिमल सिन्हा। नेपाल दर्पणमा अब विदेशको खबर। जी सेभेनमा आबद्ध देशले चीनको बढ़दो प्रभाव रोक्न अति कम विकसित र विकासशील देशमा 600 अर्ब डलर लगानी गर्ने भएका छन्। जर्मनीमा भइरहेको जी सेभेनका प्रमुखहरूको बैठकले चीनले बेल्ट एण्ड रोड इनिसिएटिभ्स बीआरआई मार्फत आफ्नो प्रभुत्व बढ़ाइरहेको निष्कर्ष निकाल्दै 600 अर्ब डलरको कोष बनाएर खर्च गर्ने निर्णय गरेका बीबीसीले जनाएको छ। यो रकम पार्टनरशिप फर ग्लोबल इन्फ्रास्ट्रक्चर एण्ड इन्भेस्टमेन्ट पीजीआईआई मार्फत खर्च हुनेछ। अमेरिकी राष्ट्रपति जो बाइडेनले यो योजनाले कैयौं देशले प्रतिफल प्राप्त गर्ने दावी गर्नुभएको छ। यो कोषबाट मध्यम र न्यून आय भएका देशमा सहायता र ऋण लगानी गरेर लोकतान्त्रिक पद्धतिमा आधारित पूर्वाधारको निर्माण अघि बढ़ाइने नेताहरूले बताएका खबरमा उल्लेख गरिएको छ। यस्तै जलवायु परिवर्तन, विश्वव्यापी स्वास्थ्य सुधार, लैंगिक समानता र डिजिटल पूर्वाधारमा पनि रकम लगानी हुनेछ। अंगोलामा सौर्य ऊर्जाबाट चल्ने परियोजना, सेनेगलमा खोप उत्पादन, सिंगापुरलाई इजिप्ट र अफ्रिका हुँदै फ्रान्ससँग जोड्ने 1600 किलोमिटर लामो पनडुब्बी दूरसञ्चार केबलको विस्तार लगायतका आयोजना तय भइसकेका छन्। सन् 2013मा चीनका राष्ट्रपति शी जिनपिङले घोषणा गरेको बीआरआई रोक्ने उपायको रूपमा जी सेभेनले पीजीआईआईलाई अघि सारेका हुन्। बीआरआईले उदयमान देशहरूलाई बन्दरगाह, सड़क, पुल, जलविद्युत लगायतका पूर्वाधारमा आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ। पश्चिमा देशले भने चीनले बीआरआई मार्फत गरीब देशलाई ऋणको पासुमा पारेर स्वार्थ पूरा गरिरहेको आरोप लगाएका छन्।
अब खेल खबर। क्यानाडामा एक दिवसीय श्रृंखला खेल्न जान लागेको नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ। क्यानाडाको राष्ट्रिय टोलीसँग दुई र स्थानीय क्लबसँग एक गरी तीनवटा एक दिवसीय खेल्न जान लागेको टोलीलाई नेपाल क्रिकेट संज्ञानका पदाधिकारी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले विदाई गर्नुभयो। कार्यक्रममा कप्तान सन्दीप लामिछानेले क्यानाडा र स्कटल्याण्डको वातावरण उस्तै भएकाले विश्वकप क्रिकेट लीग टू अघिको अभ्यास खेल निकै फलदायी हुने बताए। लीग टूमा राम्रो खेलेर अंक तालिकामा स्थान सुधार्ने कोशिश गर्ने लामिछानेको भनाई छ। नेपाली टोली क्यानाडाबाट सिधै स्कटल्याण्ड जानेछ। विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबिया बीचको एक दिवसीय श्रृंखला जुलाई 11 तारीक अर्थात असारको 27 गतेदेखि शुरू हुनेछ। श्रृंखलाका लागि क्यानले सन्दीप लामिछानेको कप्तानीमा 14 सदस्यीय टोलीको घोषणा गरेको छ।
र न्यूजील्याण्डसँगको टेस्ट क्रिकेट श्रृंखलामा इंग्ल्याण्डले व्हाइट वास गरेको छ। आज सकिएको तेस्रो खेल पनि 7 विकेटले जित्दै इंग्ल्याण्डले श्रृंखला 3-0 व्हाइट वास गरेको हो। तेस्रो टेस्टमा न्यूजील्याण्डले दिएको 296 रनको लक्ष्य इंग्ल्याण्डले 5औं दिनको खाना समयपछि मात्रै 3 विकेट गुमाएर भेटायो। उसका लागि जोय रूटले नट आउट 86 र जोनी ब्रेस्टोले 71 रन बनाएका छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिनै लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
काठमाडौँमा हैजाले महामारीको रूप लिने जोखिम, जार सहित धेरै ठाउँको पानी दूषित रहेको पाइयो, रोकथामका लागि सरकारले गरिरहेको पहलमा साथ दिन नागरिकसँग आग्रह,
विद्युतीय गाडीको नाममा कारको मात्रै चर्चा भएको सरोकारवालाको गुनासो, सार्वजनिक यातायातमा ठूला बिजुली गाडी चलाउने पहल गर्न सरकारसँग माग,
दाङका युवाहरू व्यावसायिक च्याउ खेतीमा आकर्षित, थोरै लगानीमा मनग्ञ आमदानी, बजारको समस्या नहुँदा युवाहरू दङ्ग,
चीनको बढ्दो प्रभाव रोक्न भन्दै G7 का देश को नयाँ योजना सार्वजनिक, विकासशील देशमा 600 अर्ब डलर लगानी गर्ने,
र क्यानाडामा एक दिवसीय श्रृंखला खेल्न जाने नेपाली क्रिकेट टोलीको विदाई, न्यूजील्याण्डसँगको टेस्ट श्रृंखला इङ्ल्याण्डद्वारा व्हाइट वास।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी संघर्ष विष्टसँगै हामी जानुका दुवाडी र अर्जुन पोखरेल पनि विदा हुन्छौं। कोरोना विरूद्धको खोप लगाउन छुट्नु भएको छ भने आफ्नो वाडामा सम्पर्क गर्नुहोला। नमस्कार।